यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। यही चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई कड़ा कार्यवाही गरिनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। बढ़दो वायु प्रदूषणबाट श्वास प्रश्वास र आँखामा समस्या देखिएकाले सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव। राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी गरिएको जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र एक महिनाभित्र संचालनमा आउने। आमदानी कम र खर्च बढ़ी हुँदा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको स्वास्थ्य बीमा बोर्डद्वारा जानकारी। र गाजामा 15 जना स्वास्थ्यकर्मी भूलवश मारिएको इजरायलद्वारा स्वीकार।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई कानून बमोजिम कड़ा कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई हिजो भेटेर सान्त्वना दिनुहुँदै सभापति देउवाले हिंसात्मक घटनाका दोषीलाई कुनै पनि बहानामा छोड्न नहुने बताउनुभयो। सभापति देउवाले आफ्नो पार्टीले तीनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको पनि त्यस क्रममा उल्लेख गर्नुभयो। त्यस क्रममा पत्रकार रजकका परिवारले सभापति देउवा समक्ष घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेको थियो। चैत्र 15 गते तीनकुनेको घटनामा पत्रकार सुरेश रजकसहित किर्तिपुरका सबिन महर्जनको मृत्यु हुनका साथै 100 जना भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए। बढ़दो वायु प्रदूषणले आम नागरिकको दैनिकी असहज बन्दै गएपछि वायु प्रदूषणबाट जोगिन चिकित्सकहरूले सुझाव दिनुभएको छ। वनमा लागेको डढेलो, कृषकहरूले खेतबारीमा संकलन गरेका झारपातमा लगाइने आगो, औद्योगिक धुवा, त्यसै गरी निर्माणबाट उड्ने धूलो लगायतका कारण हावाको गुणस्तर बिग्रेर प्रदूषण बढ़ाइरहेकाले श्वास प्रश्वास र आँखामा समस्या देखिन थालेको चिकित्सकहरूले बताउनु भएको छ। वरिष्ठ श्वास प्रश्वास एवं छाती रोग विशेषज्ञ प्राध्यापक डाक्टर शीतल अधिकारीले अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्न समस्या बाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेकाले जोगिन सुझाव दिनुभयो। त्यस्तै वरिष्ठ आँखा विशेषज्ञ डाक्टर कुमुदिनी सुवेदीले अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्न कठिन हुने जस्ता समस्या देखिएकाले बाहिर नहिड्न आग्रह गर्नुभयो। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर किरण देवपोटाले अहिले विद्यालयमा वार्षिक परीक्षा सम्पन्न भई विदा दिएकाले अधिकांश बालबालिका बाहिर खेल्न रूचाउने भएकाले घरभित्रै बालबालिकालाई राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिनुभयो। विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको सन्दर्भमा त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आग्रह गरेका छन्। वातावरणका क्षेत्रमा कार्यरत व्यक्ति एवं वातावरणविदहरूले संयुक्त विज्ञप्ति मार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय सँग समन्वय गर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन्। काठमाडौँ उपत्यकामा धुवा फाल्दै कुद्ने सवारी साधनलाई तत्काल रोक लगाउनुपर्ने, धूलो लिएर उपत्यकामा भित्रने सवारी साधनलाई रोक लगाइनुपर्ने, वायु प्रदूषण स्तरमा सुधार नहुन्जेलसम्मका लागि उपत्यकाका सबै शिक्षण संस्थाहरू बन्द गरिनुपर्ने, फोहोर मैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्य तत्काल रोक लगाइनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि अनिवार्य रूपमा मास्क लगाउन सबैलाई सुझाव दिनुपर्ने विषयमा उहाँहरूले सरकारलाई सुझाव दिनुभएको छ। हाल काठमाडौँको हावामा कार्बन मोनोअक्साइड, त्यसैगरी ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरूको मात्रा धेरै रहेको प्रदूषण मापन केन्द्रले देखाएको आँकडामा उल्लेख गरिएको छ। काठमाडौँको हावा अहिले श्वास फेर्नका लागि अस्वस्थ रहेको मापन केन्द्रहरूले जनाएका छन्। तथ्याङ्क अनुसार काठमाडौँको हावाको गुणस्तर एयर क्वालिटी इण्डेक्स एक्यूआई 179 हिजो देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाहरूको विकास र संरक्षण सम्वर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरूरी रहेको बताउनु भएको छ। पाटन दरबार क्षेत्रमा पुननिर्माण गरिएको श्री देगु तलेजु मन्दिरको हिजो उद्घाटन एवं शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना जागरूकता र चासो उत्तिकै आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले देशभर रहेका हाम्रा ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान एवं पहिचान भएको बताउनुभयो। आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको कोटेश्वरको जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा हुने भएको छ। प्रशोधन केन्द्रका महाप्रबन्धक संगीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी गरिएकाले एक महिनाभित्र उत्पादन शुरू गरिने जानकारी दिनुभयो। राजावादी समूहले चैत्र 15 गते आगजनी गर्दा केन्द्र क्षतिग्रस्त भएको छ। पहिलेकै परिमाणमा उत्पादन गर्न नसकिए पनि थोरै भए पनि उत्पादन प्रारम्भ गरिने उहाँले जानकारी दिनुभयो। सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व 16,45 करोड़ रूपियाँ पुगेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। काठमाण्डुमा हिजो पत्रकार सम्मेलन मार्फत स्थिति पत्र सार्वजनिक गर्दै स्वास्थ्य बीमा बोर्डले आमदानी कम तथा खर्च बढ़ी हुँदा वित्तीय असन्तुलन बढ़ेको बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न चुनौती देखिएको जानकारी दिएको छ। बोर्डका कार्यकारी निर्देशक डाक्टर रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्नुहुँदै कोषमा आमदानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताउनुभयो। उहाँले आर्थिक तथा सामाजिक दृष्टिकोणबाट पछि परेका प्रदेशहरूमा बीमाको सहभागिता निकै कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम हाल 77 जिल्लाका 749 वटा स्थानीय तहमा विस्तार भएको छ। मध्यप्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको छ। मध्यप्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रमा पटक पटक निर्देशक परिवर्तन भएका कारणले प्रादेशिक अस्पताल सहितका प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको देखिएको छ, जसले गर्दा विपन्न र गरीब वर्गका बिरामीहरू समस्यामा परेको हाम्रा समाचारदाताहरूले उल्लेख गरेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक पर्ने किटहरू नभएका कारणले समस्या देखिएको जनकपुर संवाददाताले जनाएका छन्। प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधिहरू खरिद गरी सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसारको निशुल्क औषधि बिरामीलाई दिन नसकेको जनकपुर संवाददाता अजय कुमार झाले उल्लेख गरेका छन्। नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनका क्रममा शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराएका छन्। गुणस्तरीय शिक्षा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरू चैत्र 20 गतेदेखि आन्दोलनमा छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलहरूले खेल्ने भूमिकाबारे प्रतिपक्षी दलहरूबीच सम्वाद भइरहेको बताउनुभयो। उहाँले सरकारलाई दबाव दिन आग्रह गर्दै आफूहरूले शिक्षकको मागमा पूर्णत समर्थन जनाएको बताउनुभयो। वरिष्ठ पत्रकार भैरव रिसालको 97 वर्षको उमेरमा हिजो साँझ निधन भएको छ। मुटु र फोक्सो सम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरू रिसालले जानकारी दिनुभयो। विक्रम सम्बत 1985 साउन 29 गते भक्तपुरको तीथलीमा जन्मनुभएका वरिष्ठ पत्रकार रिसालले मृत्यु पश्चात आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा यसअघि नै गर्नुभएको थियो। वरिष्ठ पत्रकार रिसालले मानवाधिकार सम्बन्धी त्यसै गरी जगदम्बा श्री र वातावरण संरक्षण सम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ। तथ्याङ्क विभागको अधिकृतबाट सार्वजनिक जीवन शुरू गर्नुभएका वरिष्ठ पत्रकार रिसालले त्यसपछि राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो। त्यस्तै विभिन्न संचार माध्यम र वातावरण पत्रकारिताका क्षेत्रमा उहाँले काम गर्नुभएको थियो। वामपन्थी विचारधारा बोक्ने रिसाल 2048 सालको आम निर्वाचनमा नेपाल मजदूर किसान पार्टीका तर्फबाट भक्तपुरमा उम्मेद्वार समेत हुनुभएको थियो। रिसालका साधुलाई सुली लोग्ने स्वास्ने केही मित्रका चिठी भैरवदाई लगायतका पुस्तक प्रकाशनमा छन्। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको संविधान संशोधन लगायतको विषय कार्यान्वयन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। लेखक सुमन कर्माचार्यको पुस्तकको हिजो राजधानीमा लोकार्पण गर्नुहुँदै उहाँले संविधान संशोधनसँगै सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकोमा सरकार बनेको 9 महिना भइसक्दा त्यसको औचित्य पुष्टि हुन नसकेको बताउनुभयो। नेता डाक्टर कोइरालाले नेपालगंजमा जननेता बीपी कोइरालाको शालिगमा कालो मोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताउनु भएको छ। नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटिले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताउनुभयो। उहाँले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिणाम दिने भन्नुहुँदै चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको घटनाले लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गर्नुभयो। भोजपुरको रामप्रसाद राई गाउँपालिका 5 माने भन्ज्याङमा आधुनिक खेती प्रणालीको विकास गर्ने उद्देश्यले तरकारी सिकाई केन्द्र स्थापना गरिएको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
किसानलाई अभ्यासमूलक ज्ञान प्रदान गर्न भोजपुरको रामप्रसाद राई गाउँपालिका 5 सिकाई केन्द्र स्थापना गरिएको छ। नवीनतम खेती प्रणालीको विषयमा परिगात्मक सिप प्रदान गर्न केन्द्र स्थापना गरिएको हो। आफ्नै ठाउँमा तरकारी खेती सम्बन्धी सिप लिन पाउँदा किसानहरू उत्साहित भएका छन्। स्थानीय किसान दलबहादुर खत्री:
अब यहाँ मैले चाहिँ अहिले कति थोक लगाएको छु भनेदेखि टमाटर, कोपी, बैगुन अनि खोर्सानी, अकाबारे, धनिया, मेथी तिनै यति नै छ। यतिलाई मैले चाहिँ अनिखेर गाउँलाई, मेरो समूहलाई, ती बेर्नाहरू, टमाटरका, कोपीका सबैलाई मैले बाँडेको छु।
यहाँका किसानलाई आधुनिक कृषि प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्नका लागि 2,00,000 लागतमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको हो। गाउँपालिका र ओडाको सक्रियतामा स्थापना गरिएको सिकाई केन्द्र मार्फत किसानलाई नवीनतम खेती प्रणालीको विषयमा जानकारी दिने कार्य भइरहेको वडाध्यक्ष जगत चौहानले बताउनुभयो।
अब अहिले यो कृषि क्षेत्रको लागि ओडामा यो वडाले आवश्यक बिउ मल व्यवस्था गरेका छौँ। यो हुने यो गर्दै गरेको काम चाहिँ प्रधानमन्त्री आधुनिक कृषिकरणबाट सञ्चालित हो। त्यसमा हामीले आवश्यक सरसफाई गरेका छौँ। अब यहाँ यी जुवाको चाहिँ खोर्सानी, टमाटर, कोपी
एक वडा एक सिकाई केन्द्र स्थापना गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ। यहाँ करिब 5.5 रोपनी क्षेत्रफलमा सिकाई केन्द्र स्थापना गरी विभिन्न जातका तरकारीहरूको नमूना खेती गरिएको छ। सिकाई केन्द्रबाट गोलभेडा, अकबरे खोर्सानी, काउली, बन्दा, धनियाँ लगायत नगदे बालीको व्यावसायिक र आधुनिक खेती प्रणालीको बारेमा ज्ञान दिइएको छ। सिकाई केन्द्रबाट आधुनिक खेती प्रणालीसँगै जैविक मल, विषादीको प्रयोग तथा बनाउने तरिकाको समेत ज्ञान दिएको कृषि शाखाले जनाएको छ। कृषि शाखा प्रमुख धीराज ठाकुर:
गाउँपालिका बजेट अन्तर्गत हामीले एक वडा एक तरकारी सिकाई केन्द्र हाम्रो कार्यक्रम रहेको छ, जसमध्ये हामीले 5 वडामा यसपालि हामीले तरकारी सिकाई केन्द्रको लागि कार्यक्रम सञ्चालन गरेका छौँ। यहाँबाट सिकेर आफ्नो खेतबारीमा पनि सजिलो रूपमा आफ्नो उत्पादनमा जोड दिन सक्नुहुन्छ।
यो वर्ष 10,00,000 बजेट विनियोजन गरेर 5 वडामा तरकारी सिकाई केन्द्र स्थापनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताउनु भएको छ। उज्बेकिस्तानको तास्कन्दमा अन्तर्व्यवस्थापिका संघको 150 सभालाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्दलाई मौलिक सम्झौता मार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा लामो जनसंघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनु भएको छ। पार्टी निकट आदिवासी जनजाति महासंघले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनु भएको छ। राजधानीको रत्नपार्क स्थित शान्तिवाटिकामा हिजो गणतन्त्र तथा राष्ट्रियताको रक्षा नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन शुरू गर्नुहुँदै उहाँले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताउनुभयो। अध्यक्ष केसीले 240 वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लंगै रहेको बताउनुहुँदै हाल सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको तर व्यवस्थाको विकल्प जनताले नखोजेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सहमति, सहकार्य र एकताको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ। दाङको लमहीमा राप्रपा क्षेत्र नम्बर 1 हिजो आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङदेनले सबै शक्तिको मेलमिलापबाट मुलुकलाई विकास र समृद्धिमा अघि बढ़ाउनुपर्ने बताउनुभयो। राजधानीको तीन कुनै घटनाको न्यायिक छानबिन गरी जवाबदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ। जवाबदेहिता निगरानी समितिका संयोजक राजु प्रसाद चापागाई, एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलिया, एडभोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था जुरी नेपालका अध्यक्ष रूपमणी महर्जनले संयुक्त विज्ञप्ति जारी गर्नुहुँदै तीनकुनेमा भएको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणलाई लिएर आफूहरू चिन्तित भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको आगजनी, तोड़फोड़ र लुटपाट लगायतका आपराधिक क्रियाकलापको निष्पक्ष अनुसन्धानबाट छानबिन गरी कार्यवाही अघि बढ़ाउन माग गरिएको छ। अर्घाखाँचीको मालारानी गाउँपालिका तीन ढुंगाडे स्थित लुटी पोखरी खनदह भित्री सड़कमा हिजो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका चालक दीपक खनाल, यसलाई फेरि सुन्नुहोला, दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले जुम्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ। विगतको भूमि आयोगले निवेदन संकलन गर्ने बाहेकका काम गर्न नसकेकाले यसपालि भने परिणाममुखी काम गर्नुपर्ने उहाँले भूमि आयोग जुम्लाको कार्यालय अनुगमन तथा अन्तर्क्रियाका क्रममा हिजो बताउनु भएको छ। त्यस्तै भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालले आगामी तीन वर्षभित्र 13 लाख भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरण गरिने बताउनु भएको छ। झापाको अर्जुनधारामा हिजो आयोजित कार्यक्रममा उहाँले आगामी तीन वर्षभित्र कुनै पनि हालतमा जग्गा वितरणको काम सम्पन्न गरिने बताउनुभयो। उहाँले हालसम्म 60 भन्दा बढ़ी पालिकामा काम भइसकेको जानकारी दिनुहुँदै भूमि समस्या समाधानको 70% काम स्थानीय तहमै हुने गरी अघि बढ़ाइएको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनप्रतिनिधिहरूले इमानदारीताका साथ काम नगर्दा तराई मधेस विकासमा पछि परेको बताउनु भएको छ। पर्साको पोखरियामा हिजो आयोजित कार्यक्रममा उहाँले आदिवासी जनजाति मधेसी सीमान्तकृत समुदायको चौतर्फी विकासका लागि सरकार क्रियाशील भई लागेकाले स्थानीय समुदायले हातेमालो गर्नुपर्ने बताउनुभयो। रामनवमीका अवसरमा हिजो जनकपुर धामस्थित जानकी मन्दिरमा नेपाल तथा भारतको ठूलो संख्याका दर्शनार्थीहरूले पूजा अर्चना गरेका छन्। रामनवमीमा हरेक वर्ष जानकी मन्दिरमा ठूलो घुइँचो लाग्दछ। त्यस्तै रामनवमीकै अवसरमा हिन्दू धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगंजस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको हिजो दर्शन गरेका छन्। बागेश्वरी मन्दिरमा यसपटक 150 भन्दा बढ़ीले जिब्रो छेडेको हाम्रा नेपालगंज समाचारदाताले जनाएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 7 सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ठूलो संख्याका स्थानीय बासिन्दाले विशेषज्ञ सेवा पाएको कञ्चनपुर संवाददाता हरिश चन्द्र बाग बताउँछन्।
सुदूर पश्चिमको ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवा अझै पनि पहुँच बाहिरको विषय बनेको छ। विशेषज्ञ चिकित्सकको अभाव र पर्याप्त उपकरण नहुँदा ग्रामीण क्षेत्रका नागरिकहरू सामान्य रोगका लागि पनि टाढा टाढाका अस्पताल जान बाध्य छन्। यस्तै अवस्था बीच कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 7 समन्वयमा धनगढ़ी सञ्जीवनी अस्पतालले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा यहाँका बासिन्दाहरूलाई सस्तो, सरल र सहज स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। बेलौरी नगरपालिका वडा नम्बर 7 वडाध्यक्ष प्रकाश श्रेष्ठ,
विपन्न गरिब भर परेका व्यक्तिहरू हुन्छ, उहाँहरूले नै फोकस गरेर नै यो कार्यक्रम सञ्चालन गर्नु खोजेको। उहाँहरूले गुणस्तरीय स्वास्थ्य सेवा लिने हो भने धनगढ़ी जानुपर्ने या महेन्द्रगढ़ जानुपर्ने, यहाँको हकमा त्यहाँसम्म जान सक्ने अवस्था नहुने, आर्थिक अभावले गर्दाखेरि पनि र केही त आफ्नो कामको व्यस्तताले गर्दा पनि जान नसक्ने अवस्था थियो, अलिकति जनचेतनाको कमीले गर्दा पनि उहाँहरूले रोग पालेर बसेको अवस्था थियो।
शिविरमा स्त्री रोग, हाड जोर्नी, नाक कान घाँटी, जनरल फिजिसियन र सर्जन सहितका विशेषज्ञहरूले सेवा प्रदान गर्नु भएको छ। भिडियो एक्सरे, सामान्य एक्सरे र पिसाब जाँच लगायतका सेवा समेत प्रदान गरिएको छ। धनगढ़ी सञ्जीवनी अस्पतालका प्रबन्धक रविन उपाध्याय,
निशुल्क स्वास्थ्य शिविरमा हामीले दिन सक्ने सुविधा जो छ, त्यस बाहेकका सुविधाहरू यदि उहाँले चाहिँ लिन खोज्नुभयो भने छुट पनि प्रदान गर्ने भनेका छौँ।
स्वास्थ्य सेवामा पहुँच नपुगेका क्षेत्रलाई लक्षित गरी सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट होडावासी र आसपासको क्षेत्रका सयौं नागरिकहरू लाभान्वित हुनुभएको छ। लाभग्राही स्थानीय बासिन्दाहरू यस्तो भन्नुहुन्छ,
यहाँ त दुःखै थियो, टाढा टाढा जानु पर्थ्यो, कहाँ कहाँ पुगे, यो शिविर वडा कार्यालयमा यहाँ सजिलै हो, यो
पन्या देवी चौधरी सजिलो भएको छ, राम्रो लागेको छ। धेरै समस्या मेरो त यो हात खुट्टा दुख्छन्, यहाँ पोल्छन्, हिँड्नु सक्दैन, धनगढी गए फेरि कति पैसा फाले चोखाएन।
बन्ध्या चौधरी, यहाँ अस्पताल पनि छैन र शिविर आयो त धेरै राम्रो भयो।
3 अघि संघीय सरकारले बेलौरी समय पनि 1500 को अस्पताल को शिलान्यास गरी निर्माण थालिएको भए पनि अहिलेसम्म निर्माण कार्य अधुरै छ। बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी
ताकेता गर्दाखेरि पनि उहाँले अटेर गर्नुभयो, उहाँको चाहिँ धरौती जफत गर्ने भनेर हामीले कार्यपालिकाबाट निर्णय गरिसकेपछि उहाँले चाहिँ हामीमाथि मुद्दा गर्नुभयो र त्यो मुद्दाको सुनवाई उहाँकै पक्षमा हुँदाखेरि पछि हामीले म्याथ थपको लागि पुनः निर्णय गर्यौं, तर अहिले चाहिँ केही पनि काम भएको छैन।
यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूलाई तत्कालका लागि राहत दिने भए पनि दीर्घकालीन समाधानका लागि भने सरकारले नीतिगत सुधार नै गर्नुपर्ने आवश्यकता छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
टिपायल सिलगढ़ी नगरपालिका छ थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डुटी प्राविधिक आंगिक क्याम्पस सञ्चालन हुने भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढ़ेको भन्दै जनप्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानकर्षण गराउनु भएको छ। त्यसक्रममा प्रधानमन्त्रीले त्यो विषयमा सरकार गम्भीर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। केही अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिणी गाजामा गत मार्च 23 भएको आक्रमणका क्रममा आपतकालीन सेवाका 15 स्वास्थ्यकर्मी मारिएकोमा आफ्ना सैनिकहरूले गल्ती गरेको स्वीकार गरेको छ। इजरायली सेनाले रफाह नजिकै रहेको आक्रमणमा प्यालेस्टाइनी रेड क्रिसेन्ट सोसाइटीका एम्बुलेन्सहरू, संयुक्त राष्ट्रसंघको एउटा कार र दमकल निशानामा परेका थिए। आक्रमणमा मारिएका एकजना स्वास्थ्यकर्मीको मोबाइल फोनमा भेटिएको भिडियोमा सहयोगका लागि याचना गरिरहेको देखिएको छ। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 46 मृत्यु भएको छ। इजरायलले गाजामा युद्ध शुरू गरेदेखि हालसम्म 50,600 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 1,53,000 भन्दा बढ़ी घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकाका विभिन्न शहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शनहरू भएका छन्। राष्ट्रपति ट्रम्पले गत जनवरीमा राष्ट्रपति पदको शपथ लिनुभएपछि उहाँ विरूद्ध भएको यो सबैभन्दा वृहत प्रदर्शन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। प्रदर्शनका आयोजकहरूले अमेरिकाका 50 राज्यका 1200 शहरमा यस्तो प्रदर्शनको योजना बनाइएको जनाएका छन्। राष्ट्रपति ट्रम्पले आर्थिक तथा सामाजिक क्षेत्रमा लिनुभएको पछिल्लो नीतिको विपक्षमा प्रदर्शनहरू बढ़दै गएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्ने वस्तुहरूमा भारी शुल्क बढ़ाएर धेरै राष्ट्रहरूलाई चिड़याउनु भएको भन्दै अमेरिकाभित्रै उहाँको विरोध भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तराईका विभिन्न जिल्लाहरूमा पछिल्लो समय व्यावसायिक केरा खेती विस्तार हुँदै गएको छ। केरा खेतीबाट राम्रो आमदानी हुने र बिक्रीका लागि बजारको समस्या नहुने भएपछि पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीलाई छोडेर केरा खेतीमा लागेका छन्। झापाको मेचीनगर, अर्जुनधारा, गौरीगंज, कचन कवल, गौरादह, बारादशी लगायतका स्थानमा 1900 हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भइरहेको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। मेचीनगर नगरपालिका 8 परशुराम गिरीले वैदेशिक रोजगारीबाट स्वदेश फर्के पछि गरेको व्यावसायिक केरा खेतीबाट मनज्ञ आमदानी भएपछि केरा खेतीको क्षेत्रफल विस्तार गर्नु भएको छ। रुखो पाखो जग्गा भएकोले धान रोप्दा 10,000 नाफा हुँदैनथ्यो, तर हाल सोही जग्गामा उत्पादित केरा बेचेर 1 याममा 3,00,000 आमदानी भइरहेको किसान गिरीले बताउनुभयो। केरा खेतीमा लागेका अधिकांश किसानले 5 कट्ठादेखि 50 बिघासम्मको जमिनमा केरा खेती लगाउने गरेका छन्। विक्रमसम्म 2071 झापा जिल्लामा 30 हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केरा खेती हुने गरेकोमा हाल क्षेत्रफल विस्तार भएर जिल्ला 1900 हेक्टरमा व्यावसायिक केरा खेती भइरहेको छ।
भुवन आचार्य, अब खेल समाचार।
घरेलु टोली नेपालमाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु19 टोलीले 1 खेल अगावै 1-दिवसीय श्रृंखला जितेको छ। आइतबार सम्पन्न खेलमा नेपाल 1 रनले पराजित भएको हो। यो सँगै नेपालले श्रृंखला 2-0 गुमाएको छ। अब नेपालले पाहुना टोलीसँग बुधबार अन्तिम खेल खेल्नेछ। पहिलो खेलमा नेपालले 130 रनको फराकिलो हार बेहोरेको थियो। आइतबार अफगानिस्तानले नेपाल सामु 169 रनको लक्ष्य प्रस्तुत गरेको थियो, तर नेपालले 49.9 ओभरमा सबै विकेट गुमाउँदै 167 रन मात्रै बनाउन सकेको हो। नेपाललाई अन्तिम 3 बलमा 2 रन चाहिएको थियो। महबूब खानले आफ्नो ओभरको 3rd बल नो फ्याँकेका थिए, तर 10 सुनार रन आउट हुन पुग्दा नेपालले फ्री हिट सहित श्रृंखला नै गुमाउन पुग्यो। नेपालका साहिल पटेलले सर्वाधिक 64 रनको योगदान दिए। 10-21 अभिषेक तिवारी 20, नीरज कुमार यादव 15 र कप्तान नरेश भट्ट 13 रनमा आउट भए। त्यसअघि माथिल्लो मुल्पानी क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 168 रनको एकफल तयार पारेको थियो। नेपालका लागि सन्तोष यादवले 3, सिब्रिङ श्रेष्ठ र विपिन प्रसाद शर्माले समान 2 तथा अभिषेक तिवारीले 1 विकेट लिए। शहीद स्मारक बी डिभिजन लीगमा च्यासल युवा क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा रहेको फ्लानिङ बोइज युनाइटेडलाई अङ्क दूरी बढाउने अवसर मिलेको छ।
अझै बम अब मौसम। आज देशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरि साँझ 6:24 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। यही चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई कड़ा कार्यवाही गरिनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। बढ़दो वायु प्रदूषणबाट श्वास प्रश्वास र आँखामा समस्या देखिएकाले सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव। राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी गरिएको जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र एक महिनाभित्र संचालनमा आउने, आमदानी कम र खर्च बढ़ी हुँदा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको स्वास्थ्य बीमा बोर्डद्वारा जानकारी, र गाजामा 15 जना स्वास्थ्यकर्मी भूलवश मारिएको इजरायलद्वारा स्वीकार। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।